यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेपाली भूमि कुनै पनि राष्ट्र विरूद्ध प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। प्रतिनिधि सभाको आउँदो बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुद्वारा जानकारी। ग्याल्पो लोसारको उपलक्ष्यमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय र खार्किव शहर नियन्त्रणमा लिएको रसियाको दावीको युक्रेनद्वारा खण्डन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले अमेरिकी सहयोग परियोजना MCC अनुमोदन गराउन सहयोग गर्ने सत्ता गठबन्धनका दलहरू र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई धन्यवाद ज्ञापन गरेको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको भूमि छिमेकी राष्ट्रको विरूद्धमा प्रयोग हुन नदिने बताउनुभयो। मन्त्री कार्कीले कुनै पनि मित्र राष्ट्रको विरूद्धमा नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता रहेको प्रश्न पार्नुभयो।
मिलेनियम च्यालेन्ज कम्प्याक्ट MCCलाई मिति 2078/11/15 प्रतिनिधि सभाबाट अनुमोदन गराउनु, सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आबद्ध राजनैतिक दलहरू, प्रमुख प्रतिपक्षी दल लगायत अन्य राजनैतिक दलहरू, प्रतिनिधि सभाका सम्माननीय सभामुख र माननीय सदस्यहरू सबैलाई नेपाल सरकार हार्दिक धन्यवाद ज्ञापन गर्दछ। सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरूप छिमेकी मित्र राष्ट्रहरू भारत एवं चीन लगायत कुनै पनि मित्र राष्ट्रको विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकारको प्रतिबद्धता व्यक्त गर्ने।
मन्त्री कार्कीले विभिन्न प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति र प्रारम्भिक कार्यवाही चलाउने अधिकारी तोक्ने निर्णय फागुन 16 गतेको मन्त्री परिषद बैठकले गरेको जानकारी दिनुभयो। त्यसै गरी सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गरेको छ। सरकारले विक्रम सम्बत 2079 दिइने सार्वजनिक पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ। सरकारले रेडियोधर्मी नियमावली 2078 स्वीकृत गरेको छ। सरकारले ग्याल्पो ल्होसारको उपलक्ष्यमा मुलुकभर भोलि बिहिबार सार्वजनिक विदा दिएको छ। यही फागुन 16 गते बसेको मन्त्री परिषदको निर्णय अनुसार विदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जानकारी दिएको छ। भोलि बिहिबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्री परिषदको निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधकै बीच राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक शुरू भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही फागुन 22 गते आइतबार दिउँसो 1 बजे बस्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकपछि संसद भवनमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री बडुले नियमावलीमा भएको व्यवस्था अनुसार प्रस्ताव अघि बढ़ने जानकारी दिनुभयो। मन्त्री बडुले नियमावलीको व्यवस्था अनुसार महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि 7 दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको जानकारी दिनुभयो। त्यसका लागि 11 11 जनाको महाअभियोग सिफारिस समिति बन्ने कानूनी व्यवस्था छ। त्यसको वस्तुगत आधार समेत तयार गरेर पुनः संसदमा निर्णयार्थ ल्याउनका लागि 3 महिनाको समय पाउने पनि उहाँले जानकारी दिनुभयो। सत्तारूढ़ गठबन्धन दलले फागुन 1 गते प्रधान न्यायाधीश विरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पर्सि 20 गते बस्ने भएको छ। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले फागुन 20 गते राष्ट्रिय सभागृहमा बिहान 11 बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभयो। गत पुष 25 गतेदेखि पटक पटक सर्दै आएको केन्द्रीय समिति बैठक बस्न लागेको हो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रमजीवी पत्रकारहरूले खुशी र सामर्थ्यका साथ काम गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयमा आज न्यूनतम पारिश्रमिक निर्धारण समितिको वार्षिक प्रतिवेदन तथा न्यूनतम पारिश्रमिक पुनरावलोकन सिफारिश प्रतिवेदन बुझ्नुहुँदै मन्त्री कार्कीले पत्रकारको कामबाट समाजले समेत अधिकतम लाभ लिन सक्ने वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो। मन्त्री कार्कीले सरकारवाला सबै पक्षसँग छलफल गरी समितिले सिफारिश गरेका विषयहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो। न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको न्यूनतम पारिश्रमिक पुनरावलोकन प्रतिवेदनमा श्रमजीवी पत्रकारको पारिश्रमिक 25% वृद्धि गर्न सरकारलाई सिफारिश गरिएको छ। श्रमजीवी पत्रकार ऐनले प्रत्येक 2-2 वर्षमा श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने व्यवस्था गरेको भए पनि कोरोना महामारीका कारण 2075 सालदेखि पुनरावलोकन हुन नसकेको समितिका अध्यक्ष राजेन्द्र अरियालले बताउनुभयो। सरकारले समितिको सिफारिश कार्यान्वयन गर्ने निर्णय गरे श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुने, राष्ट्रिय मीडियामा कार्यरत पत्रकारहरूको न्यूनतम पारिश्रमिक 30,468 पुग्नेछ। समितिले अन्य क्षेत्रका कर्मचारीको तलबमा भएको वृद्धि, श्रमजीवी पत्रकारको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वृद्धि, मौद्रिक अवस्थामा आएको उतार चढ़ाव तथा संचार प्रतिष्ठान को आर्थिक अवस्थाको अध्ययन गरी नयाँ पारिश्रमिक सिफारिश गरेको अध्यक्ष अरियालले बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ। गृह मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो। त्यस अवसरमा गृहमन्त्री खाँडले एमसीसी कार्यान्वयन गरी अघि बढ़ने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ एवं सहयोगप्रति आभार व्यक्त गर्नुभयो। भेटमा राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनैतिक दलको स्पष्ट भूमिकाले एमसीसी अनुमोदन भएको जनाउँदै प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूले पहिलेदेखि भन्दै आएका विषय समेटिएको बताउनुभयो। राजदूत बेरीले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधैं साथ रहने विश्वास पनि व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
लु है लाखे, यो झुसे त कता हो गुडुगुडु?
फागुन महिनामा के गर्ने थाहा छैन, वडा कार्यालयमा निवेदन दिन जान लागेको।
लु है, मैले के कुरा गरेर गाली पो गरे कि के हो?
तपाईँले रोजगारीको अवसर प्राप्त गर्न वडा कार्यालयमा फागुन महिना भित्रै निवेदन दिनुपर्छ है, कुरा बुझ्नु भयो त?
बुझ्यो सर।
लु, 2-4 वटा रोजगारी मलाई पनि दिए त।
तपाईँ पनि काम गर्थे त?
हौ, काम भनेको त पैसा पो त, काम नगरी बागजाल खेल्न कसलाई पो मन लागेको छ र?
यदि तपाईँ पनि आफ्नै वडामा विकास निर्माणको काम गर्न चाहनुहुन्छ भने फागुन महिनाभित्र वडा कार्यालयमा निवेदन दिनुहोस्।
लु है, तँलाई छेरपटी लाग्ला है, हामीलाई त केही भन्दै नभनी आफू मात्रै निवेदन दिन जान लागेको, कस्तो मान्छे हो तू त?
या दाई, तपाईँलाई गाउँले ठिक छ, काम गर्न त जोसुकैले निवेदन दिन सकिहाल्छ नि।
हौ, जोसीले त पुरै डिस्पो हाने हौ, उसले चाहिँ काम गर्ने, मैले चाहिँ काम गर्दै नगर्ने भन्ने पनि हुन्छ। म पनि आजै वडा कार्यालयमा जान्छु।
न्यूनतम रोजगार, नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसेनाले कोविड 19 विरूद्धको खोप पहुँच बाहिर रहेका जनतालाई खोप लगाउन जनप्रतिनिधि र राजनैतिक दलले सहजीकरण गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले आज काठमाडौँमा आयोजना गरेको कोविड 19 विरूद्धको खोप सम्बन्धी जोखिम संचार तथा सामुदायिक सहभागिता विषय कार्यक्रममा अध्यक्ष तिमिलसेनाले खोपको पहुँच बाहिर रहेका र खोप नलगाएकाहरूलाई जनप्रतिनिधिले खोपको पहुँचमा ल्याउन सहयोग गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्री विरोध खतिवड़ाले यही मार्च महिनाभित्रमा 5-11 वर्ष उमेर समूहका बाल बालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले जनतालाई महामारीको जोखिमबाट मुक्त गर्न जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख राजेश सम्भाजी राव पाण्डवले जनता सामु जनस्वास्थ्य सम्बन्धी सुरक्षाका सन्देशहरू संचार गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। राष्ट्रिय सभाका सदस्यहरूले कोविड 19 महामारीका सन्दर्भमा जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, कोविड 19 विरूद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, कोविड 19 पश्चात देखिने स्वास्थ्य समस्या तथा व्यवस्थापन लगायतका विषयमा धारणा राख्नु भएको थियो। नेपालमा आज थप 127 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 6874 नमूनाको पीसीआर परीक्षण गर्दा 127 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 321 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित 3 जनाको मृत्यु भएको छ। हाल काठमाडौँ र ललितपुर जिल्लामा 500 बढ़ी सक्रिय संक्रमित रहेका छन् भने 8 जिल्लामा 200 बढ़ी संख्यामा सक्रिय संक्रमित रहेका छन्। आज 35,788 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि मौरिसस, बोत्सुवाना, मालदिव्स र ट्युनिसियाका गैरावासीय राजदूतहरूले उहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टै विशेष समारोहबीच नेपालका लागि मौरिससका राजदूत शान्तिबाई हनुमाजी, बोत्सुवानाका जिल्बर्ट सिमेन मंगुल, मालदिव्सका डाक्टर हुसेन नियाज र ट्युनिसियाका गैरआवासीय राजदूत हायत तब्बीले आआफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। राष्ट्रिय योजना आयोगले बेनी जोमसोम सड़कको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ। बेनी जोमसोम कोरोला सड़क आयोजनाको अनुगमनका क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले कमजोर भूगोल र चट्टानी पहाड़ भएको म्याग्दी खण्डका दुई स्थानमा सुरुङ र उपल्लो मुस्ताङमा निर्माण भएको सड़कलाई कालोपत्र गर्न निर्देशन दिनुभयो। 186 किलोमिटर दूरीको बेनी जोमसोम कोरोला सड़कको 13 मध्ये जोमसोम कोरोला 6 खण्डको स्तरोन्नति सकिएको छ। बिरगंजसँग सीमा जोड़िएको भारतीय रक्सोलको सौनहा बजारमा रहेको दुईवटा सर्कसमा छापामारी प्रहरले 8 जना नेपाली किशोरीको उद्धार गरेको छ। छापा मार्ने क्रममा मुक्त भएका 8 किशोरी मध्ये 4 नाबालक रहेको भारतको रक्सोलका वरिष्ठ प्रहरी निरीक्षक मनोज कुमार शर्माले जानकारी दिनुभयो। नेपाली किशोरीहरूलाई विभिन्न प्रलोभनमा पारी दलालहरूले भारतका विभिन्न शहरहरूमा पुर्याउने र अवैध यौन सम्पर्कमा बिक्री वितरण गर्ने गरेको प्रहरले जनाएको छ। पाँच थरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन आङना मौवा वृहत खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। करिब 1600 घरधुरीका 8000 भन्दा बढ़ी उपभोक्ता लाभान्वित हुने आयोजनाको काम आगामी चैत्र मसान्तसम्ममा सम्पन्न गरी पानी वितरण गरिने आयोजनाले जनाएको छ। पाँच थरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
पाँच थरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन आङ्ना मौवा वृहत खानेपानी आयोजनाको काम 95% सकिएको छ। सुक्खा क्षेत्रको रूपमा रहेको तुम्बेवाका 1604 घरधुरीका करिब 8000 मानिसलाई पानी वितरण गर्ने उद्देश्यले आयोजना निर्माण शुरू गरिएको हो। निर्माणको काम अन्तिम चरणमा पुगेको र चैत मसान्तसम्ममा पानीको उद्घाटन गरिने आयोजनाका प्रमुख चन्द्रनारायण चौधरीले बताउनुभयो।
भवनहरू, ट्याङ्कीहरू सबै सम्पन्न भइसकेको अवस्था छ। हाम्रो ट्रिटमेन्ट प्लान्ट पनि लगभग 95% कम्प्लिट भइसकेका छ। चैत मसानसम्म कम्प्लिट गर्ने हाम्रो टार्गेट हो।
कन्काई प्रेरणा जेबी निर्माण कम्पनीले 30 महिनासम्ममा काम सम्पन्न गर्ने गरी 2074 साल असार 25 गते निर्माणको जिम्मा लिए पनि कोविड महामारी र भौगोलिक विकटताको कारण आयोजना सम्पन्नमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। आयोजना सम्पन्न भएपछि पालिकाका 1, 2 र 3 नम्बर वडाका 1600 बढी परिवार लाभान्वित हुने तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापाले बताउनुभयो।
कोविडले गर्दाखेरि निर्माण कार्य ढिला भएको अवस्था छ। यो आयोजनामा विशेष गरी गरिब र विपन्न जनता भएको हुनाले 1% नगद जम्मा गर्नुपर्ने रकम गाउँपालिकाले 50 लाख रुपियाँ जम्मा गरेको छ। त्यसै गरी उपभोक्ताको तर्फबाट खन्नुपर्ने श्रमदानमा चाहिँ हामीले 18 लाख बराबरको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाइपलाइन खन्ने पुर्ने कामहरू गराएका छौँ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत 50 करोड संघीय सरकारको आर्थिक लगानीमा आङ्ना मौवा विरत खाने पानी आयोजनाको निर्माण कार्य भइरहेको छ। आयोजना सम्पन्न भएपछि सुक्खा क्षेत्र तुम्बेवा गाउँपालिकाका बासिन्दाहरूलाई पानीको समस्याबाट राहत मिल्नेछ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच थर।
सल्यान जिल्ला अस्पतालमा चिकित्सक र स्वास्थ्य कर्मी नहुँदा अस्पतालबाट दैनिक 100 बढी बिरामी उपचार नपाएर फर्किने गरेका छन्। चिकित्सक नै नभएपछि अस्पतालले बिरामीहरूको भर्ना लिन समेत छोडेको छ। चिकित्सक नभएपछि आकस्मिक कक्ष तथा वार्डमा बिरामीहरू भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख सुलोचना महर्जनले जानकारी दिनुभयो। अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएपछि सल्यानसहित रूकुम पश्चिम र रोल्पाका केही भागका बिरामी र गर्भवती महिला बढ़ी समस्यामा परेका छन्। काठमाडौँ महानगरपालिका 6 सरस्वती नगरमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक आरूबारी बस्ने ओखलढुङ्गा घर भएका 30 वर्षीय शिवराज कार्की र पैदल यात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गा बहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै दाङको घोराई धारापानी सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ। यसै गरी देउखुरीमा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रसियाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नियन्त्रणमा लिएको दावी गरेको छ। रसियाको सेनाले सामाजिक सञ्जाल मार्फत आफ्ना हवाई सेनाहरू युक्रेनको दक्षिणी शहर खार्किभमा पुगेको र सो शहर आफ्नो नियन्त्रणमा रहेको दावी गरेको हो। रसियाले रकेट आक्रमणलाई निरन्तरता दिँदै प्याराट्रुपरलाई युक्रेनमा ओह्रालेको बताएको छ। रसियाली सेनाले खार्किभ शहरको प्रहरी कार्यालय र विश्वविद्यालयमा समेत रकेट प्रहार गरेको भन्दै आफ्नो नियन्त्रणमा रहेको दावी गरिरहँदा युक्रेनले भने रसियाको सेना त्यहाँ पुगेको र दुवै पक्षबीच भिडन्त भइरहेको बताउँदै उनीहरूले स्थानीय अस्पताल सरकारी भवनहरूमा आक्रमण गरिरहेको जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले खार्किभमा आक्रमण गरेर युद्ध अपराध गरेको बताउनु भएको छ। रूसले एक साता अघि युक्रेनमाथि आक्रमण शुरू गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूले आर्थिक नाकाबन्दीको घोषणा गरेका छन्। यसैबीच युक्रेनको स्वास्थ्य मन्त्रालयले उपचारका लागि औषधिजन्य सामग्रीको अभाव भएको बताएको छ। युक्रेनका स्वास्थ्य मन्त्री ओले ल्यास्कोले युक्रेनमा रसियाको आक्रमणका कारण उपचारका लागि अस्पताल अक्सिजन पुर्याउन असहज भएको बताएको हो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनलाई मानवीय सहायताका लागि आग्रह गर्नुभएको छ। महासचिव गुटरेसले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेकाले विश्व समुदायलाई सहयोगका लागि आग्रह गर्नुभएको हो। संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीले युक्रेनबाट 8 लाख भन्दा बढ़ी मानिसहरू विस्थापित भएको बताएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी यूएनएचसीआरले रूसले युक्रेनमा आक्रमण शुरू गरेदेखि 8,75,000 भन्दा बढ़ी मानिसहरू युक्रेनबाट विस्थापित भएको जनाएको हो। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको सुधारका लागि धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई 11 बुँदे निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुखहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वलाई कसैको प्रभाव र दबावमा नपरी काम गर्न निर्देशन दिनुभयो। उहाँले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने वातावरण सृजना गर्न पनि निर्देशन दिनुभयो। सो अवसरमा अर्थमन्त्री शर्माले पुँजी बजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सृजना गर्नुपर्ने समेत बताउनुभयो। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर शेयर लगानीकर्ताहरूलाई सुसूचित गर्ने बताउनुभयो। कार्यक्रममा नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो। आगामी चैत तेस्रो साता काठमाडौँको भिरगुटी मण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सपो 2022 आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान र एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रणालीको संयुक्त आयोजनामा नेपालको जल विद्युतको बजारीकरण भन्ने नाराका साथ आगामी चैत 18 20 गतेसम्म हिमालयन हाइड्रो एक्सपो 2022 आयोजना हुन लागेको हो। नेपाल स्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाई कमिशन कन्ट्री पार्टनर्स रहने गरी भिरकुटी मण्डप स्थित प्रदर्शनी हलमा एक्सपो आयोजना हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। एक्सपोको माध्यमबाट नेपाल र भारतका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्य गर्न सहजता आउने इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो। हिमालयन हाइड्रो एक्सपो 2022 ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकहरूले अपेक्षा गरेका छन्। बुधबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक 2600 भन्दा तल झरेको छ। बुधबार 63.98 अङ्कले घटेर नेप्से परिसूचक 2546.6 अङ्कमा झरेको हो। नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आउँदा कारोबार रकममा पनि उल्लास देखिएन। बुधबार 55,212 कारोबारबाट 228 कम्पनीका 76,52,204 शेयरहरूको 3,62,11,43,000 रुपियाँमा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। फागुन 18 गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले यस्तो सीमा घटाएको हो। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रेजेन्टेटिभहरूले स्वदेशमा कारोबार गर्दा प्रति व्यक्ति प्रति कारोबार प्रतिदिन 25,000 रुपियाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ। यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा 1,00,000 रुपियाँसम्म रहेको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपालका कुशल भुर्तेलको आईसीसी T20 ब्याटिङतर्फको वरियतामा सुधार भएको छ। वरियता क्रममा कुशल 8 स्थान माथि उक्लिँदै 31 स्थानमा पुगेका छन्। यसअघि उनी 39 स्थानमा रहेका थिए। यता दिपेन्द्र सिंह ऐरी भने 39 स्थानबाट एक स्थान तल झर्दै 50 स्थानमा पुगेका छन्। T20 बलिङतर्फको वरियता क्रममा सन्दीप लामिछाने 36 स्थानमा आइपुगेका छन्। सन्दीप यसअघि 43 स्थानमा रहेका थिए। अविनाश बोहरा भने 86 स्थानमा यथावत रहेका छन्। बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको 23 संस्करण चैत अन्तिममा आयोजना हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष स्थगित बुढा सुब्बा यसपटक चैत 26 वैशाख 3 गतेसम्म आयोजना हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगितामा दुई भारतीय क्लबलाई सहभागिता गराउने प्रयास भइरहेको छ। शहीद स्मारक ए डिभिजन लिग 3 क्लब, मोफसलका 2 क्लब र आयोजक धरान गरी 8 टोलीको सहभागिता रहनेछ। बुढा सुब्बाको विजेताले उपाधि सहित 10,00,000, दोस्रो हुने टोलीले 5,00,000 रुपियाँ प्राप्त गर्नेछन्। को सर्वोत्कृष्ट खेलाड़ीले 1,50,000 रुपियाँ प्राप्त गर्नेछ। युएमा हुने आईसीसी विश्वकप लिग क्रिकेट 2 लागि नेपाली क्रिकेट टीमले तयारी शुरू गरेको छ। मार्च 16 हुने प्रतियोगिताका लागि नेपाली क्रिकेट टीमले पछिल्लो 3 प्रशिक्षण शुरू गरेको हो। प्रतियोगिताका लागि मुख्य प्रशिक्षक पुबुदु दासानायकले 20 खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्, जसमा ओमनमा भ्रमणमा रहेको टीमबाट 7 खेलाडी परिवर्तन गरिएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टीमले युए जान अगाडि श्रीलंकामा प्रशिक्षण गर्ने भएको छ। नेपालले युए र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। लिग 2 8 खेलमा 4 जित र 4 हार बेहोरेको नेपाली टीमले यो सिरिजमा राम्रो गर्न सकेको खण्डमा अङ्क तालिकामा सुधार गर्नेछ। नेपालले सिरिजको पहिलो खेलमा पीएनजीसँग मार्च 16 खेल्नेछ। जुन खेल शारजाहमा हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली भई गण्डकी प्रदेश र पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 11.1 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 24.7 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.1 डिग्री सेल्सियस, न्यूनतम 9.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस र वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली भूमि कुनै पनि राष्ट्र विरूद्ध प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। प्रतिनिधि सभाको आउँदो बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुद्वारा जानकारी। ग्याल्पो ल्होसारको उपलक्ष्यमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय र खार्किभ शहर नियन्त्रणमा लिएको रसियाको दावीको युक्रेनद्वारा खण्डन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।